चौतारीको यो अर्को पडकास्टको श्रृङ्खलामा यहाँहरू सबैलाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ समाचारहरूका बाइलाइनमा महिलाको उपस्थिति, त्यस्तै गरेर महिला पत्रकारहरू कति अगाडि बढेका छन् नेपालको सन्दर्भमा, र त्यस्तै गरेर महिला र लैङ्गिक दृष्टिकोणले समाचारहरू कति संवेदनशील छ। फ्रिडम फोरमको एउटा रिसर्च र फ्रिडम फोरमले गरेको प्रस्तुतिहरूमा सधैँ आइरहेको कुरा छ। फ्रिडम फोरमका एक्जिक्युटिभ चिफ तारनाथ दाहालजी, यहाँले लैङ्गिक दृष्टिकोणले समाचारहरू कति संवेदनशील छ?
आम सञ्चारको माध्यम भनेको अथवा पत्रकारिता भनेको चाहिँ खालि एउटा पक्षको मात्रै आवाज दिने अथवा एउटा पक्षलाई काम लाग्ने कन्टेन्ट मात्रै दिने कुराले त्यो एउटा आम सञ्चार हुन सक्दैन। त्यसैले आम सञ्चार माध्यमहरूमा समाजका सबै आवाजहरू आउनुपर्दछ र लैङ्गिक हिसाबले पनि त्यो एउटा चाहिँ साझा प्लेटफर्म बन्नुपर्दछ। आवाजविहीनहरूको आवाज प्रस्तुत गर्न सञ्चार माध्यमहरू कतिको गम्भीर छन् भन्ने सन्दर्भलाई केलाउनको लागि एउटा लैङ्गिक पर्सपेक्टिभमा खास गरी महिलाहरूको पत्रकारितामा सहभागिताको अवस्था कस्तो छ र त्यो सहभागितामा पनि अझ सार्थक सहभागिता मात्रै होइन कि म त्यसको प्रभावकारी नै हुने किसिमको भनेको कुनै पनि पत्रिकाको या सञ्चार माध्यमको मुख्य समाचारका विषयवस्तु बन्ने किसिमका समाचारहरू उत्पादन गर्ने सिलसिलामा महिला पत्रकारहरूको भूमिका कहाँनिर छ र त्यो कतिको देखिन्छ भन्ने कुरालाई हेरिनु पर्दछ भनेर हामीले एउटा अभियान केही वर्षदेखि चलाउँदै आएका छौँ। सँगसँगै महिलाहरूको पत्रकारका रूपमा उपस्थितिले मात्रै पनि पुग्दैन, समाजको एउटा समग्र एउटा सन्तुलित आवाज आउनको लागि समाचारका स्रोतहरूमा विभिन्न समाचारहरू बन्छन्, तर ती समाचारहरूको विभिन्न पक्षहरूलाई समेट्दाखेरि त्यहाँ महिलाहरूको आवाजलाई चाहिँ ठाउँ दिएको हुन्छ कि हुँदैन, महिलाहरूलाई चाहिँ एउटा विशेषज्ञ स्रोतको रूपमा प्रयोग गरिएको हुन्छ कि हुँदैन भन्ने अर्को सन्दर्भलाई पनि हामीले केलाउँछौँ। र यो हामी केही वर्ष यता यो जेन्डर कन्टेन्ट मोनिटरिङ यो गर्दै आएका छौँ र त्यो सिलसिलामा हामीले तीन तहमा यसको अध्ययन गर्दछौँ। एउटा तपाईँको नेपालका मूलधारका प्रमुख दैनिक पत्रिकाहरूमा यो अध्ययन गर्छौँ, दोस्रो अहिले इमर्जिङ नयाँ मिडियाको रूपमा आएको अनलाइन पत्रकारिता जुन चाहिँ धेरै व्यापक छ र त्यो अनलाइन पत्रकारिता न्यू मिडिया भए पनि यो विषयवस्तुमा चाहिँ कति सजग छ सचेत छ भन्ने पनि हामी हेर्छौँ। दोस्रो नेपाली मिडियाको कुरा गर्दा काठमाडौँको मिडियालाई मात्रै हेरेर पुग्दैन, नेपालको अरू क्षेत्रहरू पनि उत्तिकै हामीले ध्यान दिनुपर्दछ भनेर प्रादेशिक हिसाबले निस्किरहेका स्थानीय अखबारहरूका कन्टेन्टहरूलाई पनि हामीले यो जेन्डर कन्टेन्ट मोनिटरिङ गर्दै आएका छौँ। र त्यो कन्टेन्ट मोनिटरिङ गर्नुको एउटा प्रमुख उद्देश्य के हो भनेदेखि एउटा चाहिँ तथ्यहरू के छ त्यसलाई केलाउने, महिला पत्रकारहरू कतिसम्म चाहिँ एउटा भूमिका प्रधान हिसाबले सञ्चार माध्यममा संलग्न छन् भन्ने कुराको डेटा आओस् भन्ने, दोस्रो कुरो पत्रकारहरू महिला पत्रकार होस् या पुरुष पत्रकार होस् उसले समाचारका स्रोतको रूपमा महिलाहरूलाई कतिको महत्त्व दिइरहेको छ भन्ने कुरा पनि हेर्न सकियोस् ताकि यसलाई बढावा दिनका लागि त्यो तथ्याङ्कले हाम्रो कन्टेन्टले मद्दत पुगोस् नीति निर्माण गर्नेहरूलाई, सम्पादकीय नीति बनाउनेहरूलाई, मुलुकको नीति बनाउनेहरूलाई र अरू समाजका समाज परिवर्तनमा लागिरहेका मानिसलाई पनि यो तथ्याङ्कहरू काम लागोस् भन्ने उद्देश्यले हामी यो कामहरू अगाडि बढाउने गर्दछौँ।
सन् 2018 नै यो अनुगमनमा लाग्नुभएका अर्का व्यक्तित्व हामीसँग यो पडकास्टमा हुनुहुन्छ, नानुमाया खड्गा। उहाँले विभिन्न ठाउँमा गएर सञ्चार माध्यमसँग सम्बन्धित महिलाका आवाजहरू चाहिँ कसरी अगाडि बढिरहेछ भनेर त्यो जुन अनुगमन गर्ने सिलसिलामा धेरै व्यक्तिहरूसँग भेटघाट गर्नुभएको छ, धेरै ठाउँमा छलफलका कुराहरू आयोजना गर्नुभएको छ, समग्रमा अहिले कस्तो भइरहेछ त?
हजुर, धन्यवाद सर। अब हामीले चाहिँ कन्टेन्ट मोनिटरिङ गर्ने हो, कन्टेन्ट मोनिटरिङ गर्दाखेरि चाहिँ हामीले देखेको डाटामा प्रदेशको स्थानीय पत्र पत्रिकाको मोनिटरिङ गर्दाखेरि 2018 डाटामा मैले भन्नुपर्दाखेरि चाहिँ महिलाको बाइलाइन 11% देख्यौँ हामीले, महिलालाई चाहिँ 11% बाइलाइनमा पाइयो भनेदेखि 14% चाहिँ महिलाहरू स्रोतकोट हुनुभएको देखियो र यो स्रोतकोट हुनुभएको मध्येमा पनि बढी जसो चाहिँ समाजसँग रिलेटेड न्युजहरूमै मात्र उहाँहरू चाहिँ बढी कोट हुनुभएको छ, पोलिटिकल न्युजहरूमा उहाँको कम नै कोट आउँछ। र अर्को एउटा फरक हाम्रो यहाँको केन्द्रीय तहका पत्र पत्रिका र प्रदेशका पत्र पत्रिकामा के पायौँ हामीले भने केन्द्रीय तहका पत्र पत्रिकाको मुख्य पृष्ठहरूमा अझै पनि राजनीतिक न्युजहरूले नै डोमिनेट गरिरहेको हुन्छ भने हाम्रो स्थानीय पत्र पत्रिकामा चाहिँ भने सामाजिक न्युजहरू नै बढी पायौँ हामीले मोनिटरिङ गर्दाखेरि, यो डाटाको कुरा भयो। र यसै सिलसिलामा चाहिँ हामीले केन्द्रीय तहमा पनि विभिन्न छलफलहरू अन्तर्क्रिया कार्यक्रमहरू गर्दै आएका थियौँ र अब यसपालि चाहिँ हामीले स्थानीय तहमा पनि गएर छलफल गर्ने भन्ने डिसिजन भएको हुनाले हामी चाहिँ योपालि हाम्रो 7 प्रदेशमध्ये 4 प्रदेशको चाहिँ विभिन्न हामीले मोनिटरिङ गर्दै आएका पत्रिकाका सम्पादक र त्यहाँका पत्रकारहरूलाई चाहिँ हामीले एकै ठाउँमा भेला गरेर त्यहाँको समग्र त्यहाँको मिडियाको स्थिति कस्तो छ, त्यहाँभित्रको लैङ्गिक समानता के छ, लैङ्गिक समावेशी कस्तो छ भनेर बुझ्नलाई हामीले एउटा सानो अन्तर्क्रिया कार्यक्रम दाङमा गऱ्यौँ, दाङको घोराईमा गएर गऱ्यौँ। यो कार्यक्रमको कोअर्डिनेसन चाहिँ हाम्रो प्रदेश 5 प्रतिनिधि सुदीप गौतम हुनुहुन्छ, उहाँले गर्नुभयो। र त्यहाँ गएर हामीले कार्यक्रम गर्दा चाहिँ हामीले जुन मोनिटरिङ गर्दै आएको छौँ, 4 प्रदेश गण्डकी, कर्णाली प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका हरेक प्रदेशका 3 पत्रिका हामीले मोनिटरिङ गर्दै आएको हो र ती सबै पत्रिकाका चाहिँ सम्पादक र पत्रकारहरूलाई चाहिँ हामीले सकेसम्म समावेश गर्ने कोसिस गर्यौँ। र त्यसमा चाहिँ हामीले गण्डकी प्रदेशबाट आदर्श समाज, लोकवाणी दैनिक र समाधान दैनिकका सम्पादकज्यूहरू र प्रदेश 5 बुटवल टुडे, दैनिक नेपालगंज र नयाँ युगबोधका सम्पादक र प्रदेश नम्बर 6 कर्णाली प्रदेशबाट धमाका, हाम्रो अखबार मालिका पोस्ट र त्यसै गरी सुदूरपश्चिम प्रदेशबाट हिल टाइम्स, सुन्दरांचल र पश्चिम टुडेका सम्पादकज्यूहरूलाई हामीले बोलाएका थियौँ।
जुन प्रदेशको पत्रिकाको उहाँले जुन नाम लिनुभयो त्यसमा हामीले सकेसम्म त्यो प्रदेशका मुख्य शहरबाट प्रकाशन भइरहेका पत्रिकाहरूलाई ठाउँ दिएका छौँ। जस्तो गण्डकी प्रदेशको कुरा गर्दाखेरि गण्डकी प्रदेशको प्रमुख केन्द्र पोखरा हो र पोखरा र त्यस वरिपरिको दमौलीबाट प्रकाशन भइरहेका प्रमुख दैनिक पत्रिकाहरू यसमा समावेश छन् भने प्रदेश नम्बर 5 बुटवल, दाङ र नेपालगञ्ज 3 प्रमुख सहरी क्षेत्रहरूबाट प्रकाशन भइरहेका प्रमुख अखबारहरूलाई हामीले लिएका छौँ। त्यसरी प्रदेश नम्बर 6 कर्णाली प्रदेश, जुन प्रदेशमा त्यति ठुलो सहर छैन तर हामीले त्यसको पनि विविधता आओस् भनेर दैलेख, कालीकोट र सुर्खेतको पत्रिकालाई त्यहाँ प्रकाशन भइरहेका दैनिक पत्रिकाहरूलाई लिएका थियौँ भने सुदूरपश्चिम प्रदेशबाट हामीले धनगढी र माथि पहाडी भेगको पनि आओस् भनेर डडेलधुराको पत्रिकालाई पनि यसमा समावेश गरेर यो अनुगमन चाहिँ भइरहेको छ। र यो अनुगमनबाट अघि नै उहाँले जुन भन्नुभएको थियो 11% बाइलाइन महिला पत्रकारहरूको देखियो भनेर, हाम्रो अनुगमनमा कस्तो हुन्छ भने हाम्रो मेथोडोलोजी कस्तो छ भने हामीले केही समाचारहरू केही दिनको लिने एउटा नियमित तरिकाहरू बनाएका छौँ। त्यसरी पिकअप गरिएका समाचारहरूको हिसाब गर्दाखेरि हामीले टोटल बाइलाइनमा कति प्रतिशत चाहिँ बाइलाइन अननोन भएको, पुरुष या महिला भन्ने कुरा थाहा नभएको पनि छुट्याउँछौँ, पुरुष बाइलाइन पनि छुट्याउँछौँ र महिला बाइलाइन पनि छुट्याउँछौँ। त्यसरी हेर्दाखेरि कुल बाइलाइनमा 11% बाइलाइन चाहिँ महिला रिपोर्टरहरूको देखिएको तथ्य हो यो।
ताराजी, एउटा जिज्ञासा मेरो अहिले भर्खर नानुजीले के भन्नुभयो भने सामाजिक कुराहरूका समाचार बढी चाहिँ मफसलका पत्र पत्रिकाहरूमा देखियो, राष्ट्रिय स्तरका पत्र पत्रिकामा चाहिँ बढी राजनीतिक कुराहरू देखियो भने त्यो सामाजिक कुरा र राजनीतिक कुरामा चाहिँ महिलाहरूले कस्ता खालका न्युज कसरी उहाँहरूले चाहिँ त्यो प्रकाशन गरे अथवा उहाँहरूको आफ्नो बाइलाइनहरू आए होइन, त्यो कुराहरू चाहिँ अलिकति हामीलाई अलिकति इन्ट्रेस्टिङ हुन्छ होला होइन।
यो छलफलमा त नानुजीले कन्टेन्ट वाइज समाचारलाई हेर्नु भएको छ, उहाँले त्यसलाई डिटेलमा भन्न सक्नुहुन्छ। हामीले जुन अनुगमन गरिरहेका छौँ यो अनुगमनमा जुन प्रादेशिक केन्द्रमा भएका अखबारहरूमा त अब चाहिँ प्रदेश सरकार बनेको र प्रदेश सभाहरू पनि आएको हुनाले बिस्तारै त्यहाँ पनि राजनीतिक समाचारहरू नै प्रमुख बन्न सक्ने सम्भावना छ। हाम्रो देशमा धेरै जसो नीति प्रधान कुराहरू, राजनीति प्रधान कुराहरू सङ्घीय तहको काठमाडौँमै केन्द्रीकृत भएकोले यहाँको पत्रिकाहरूले ती विषयवस्तुहरूलाई जहिले पनि प्राथमिकता दिएको हुनसक्छ, तर स्थानीय अखबारहरू चाहिँ स्थानीय रुचि, स्थानीय समस्यामा बढी केन्द्रित भएको हुनाले पनि उहाँहरूले त्यसलाई विविधीकरण गरेको हामी पाउन सक्छौँ, अथवा सामाजिक मुद्दाहरूलाई प्रधानता दिने एउटा सकारात्मकपन पनि त्यहाँ हामीले देखेका हुन सक्छौँ। र स्थानीय पत्र पत्रिकाहरूलाई स्थानीय तहमा अझ बढी तपाईँको स्थापित हुनको लागि त्यहाँको जनमानसले मन पराउने, जनमानसले भोगिरहेका दैनिक समस्याहरूलाई फोकस गरेर प्रमुख समाचारको रूपमा कभर गर्दाखेरि उहाँहरूलाई त्यहाँ स्थापित हुन पनि मद्दत पुग्ने हुनाले पनि सम्पादकहरूको त्यस किसिमको छनौट भएको हुनसक्छ। हाम्रो मुख्य उद्देश्य चाहिँ के हो भने महिलाहरू सञ्चार माध्यममा देखिने गरी एउटा प्रमुख भूमिकामा स्थापित हुन सकुन् र अर्को चाहिँ समाचारका स्रोतहरूको रूपमा जहिले पनि पुरुष विशेषज्ञहरूको मात्रै आवाज जुन आइरहेको छ त्यसलाई घटाउँदै लगेर समाजको एउटा बहुआयामिक आवाज त्यसमा समेटियोस्, भोगाईहरू अथवा त्यसका सोचहरू त्यसमा झल्किन सकोस्, त्यसलाई मद्दत पुर्याउन सकोस् भन्ने हाम्रो यो कन्टेन्ट मोनिटरिङको उद्देश्य हो। मलाई लाग्छ अब सम्पादकज्यूहरूले पनि यी तथ्यहरूको बारेमा हाम्रो यो छलफलमा उहाँहरूको आवाजलाई पनि हामीले प्रस्तुत गर्ने नै छौँ। त्योभन्दा अगाडि तपाईँले भन्नुभएको विषयमा अझ थप चाहिँ नानुजीले बताउन सक्नुहुन्छ।
राष्ट्रिय स्तरका पत्र पत्रिका भन्दा चाहिँ स्थानीय तहका पत्र पत्रिकामा चाहिँ राम्रो देखियो कम्पेरिटिभली भन्नुपर्दाखेरि, र त्यो राम्रोमा पनि कसरी पनि भयो भन्दाखेरि हाम्रो स्थानीय तहमा चाहिँ एउटा पत्रिका जुन हामीले लिएको थियौँ प्रदेश नम्बर 7 हिल टाइम्स, त्यो चाहिँ पुरै महिलाहरूद्वारा नै सञ्चालित पत्रिका रहेछ र धेरै जसो लगभग भनौँ 50% भन्दा बढी कन्ट्रिब्युसन चाहिँ त्यही पत्रिकाबाट पनि देख्यौँ कि हामीले। त्यसले गर्दाखेरि पनि पर्सेन्टेज बढ्न पनि गयो र अरू पत्रिकाहरूमा पनि जति महिला हुनुहुन्छ उहाँहरूलाई उहाँहरूले समावेश गर्न त खोज्नु भएको छ, तर अब उहाँहरूको आफ्नै समस्या पनि छ त्यसमा।
महिलाहरू आफैले पनि पत्रिका चलाएको रहेछ नि त म फसलमा भनेपछि, त्यो त एउटा सकारात्मक कुरा होइन र तारा सर?
त्यही भएर यो एउटा मोडल भयो, महिला प्रकाशक, महिला सम्पादक, महिला रिपोर्टरहरू भएर एउटा मेन स्ट्रिम पत्रिका निस्किरहेको। फेरि त्यो महिलाको मात्रै कुरा छाप्नलाई होइन कि मूलधारको पत्रकारितामा एउटा महिलाहरूको टिमले मात्रै गर्ने, रेडियोहरू त एफएम रेडियोहरू सञ्चालनमा यस्तो अभ्यासहरू देखिन्थ्यो, तर पत्रिका सञ्चालनमा पनि यो अभ्यास एकदम सकारात्मक हो। यसलाई हामीले एउटा राम्रो नेपाली पत्रकारिताको एउटा राम्रो उदाहरणको रूपमा प्रस्तुत गर्न सक्दछौँ।
नानीजी कस्तो रहेछ त त्यो उहाँहरूको एउटा समूह अथवा उहाँहरूको एउटा काम गरेको शैली?
हजुर, उहाँहरूको चाहिँ अब उहाँहरू आउँदाखेरि अब यहाँ हामीले भेट्दाखेरि पनि अलि धेरै प्रदेश नम्बर 7 नै अलि बढी प्रतिनिधित्व देखियो महिलाको, होइन 4 महिला नै हुनुहुन्छ उहाँहरू। उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने उहाँहरू भित्रै अब महिलाहरू बिच नै न्युज निकाल्दा पनि उहाँहरू बिचमा पनि कम्पिटिसन चाहिँ हुन्छ अरे के, अब कसको न्युज निकाल्ने कसको न्युज निकाल्ने अनि बाइलाइन आउनुपर्ने, अथवा अब सेन्सिटिभ न्युज भन्दा बाहेक अरूमा चाहिँ लगभग सबैमा बाइलाइन आउने, उहाँहरूलाई एकदमै बाइलाइनको लागि इन्करेज पनि गर्नुहुन्छ अरे र सबै न्युज टपिकमा हामी रिपोर्टिङ गर्छौँ र हाम्रो को वातावरण पनि एकदमै राम्रो छ भन्ने खालको उहाँहरूको छुट्टै हौसला प्रदान भएको छ कि उहाँहरूको संस्थाबाट उहाँहरूलाई भने। त्यसै गरी कम्पेरिटिभली अरू मिडियामा चाहिँ अब कस्तो पनि देख्यौँ भने भौतिक सामग्रीहरू महिला मैत्री नहुने वातावरण, त्यसको कारणले पनि महिलाहरूलाई असर पर्ने, त्यस्तो पनि अब कुनै मिडियामा देखियो भने कुनै मिडियामा चाहिँ महिला नै बढी भएर उहाँहरू चाहिँ एकदमै स्ट्रङ पक्ष पनि देखियो।
स्थानीय पत्रिकाहरूको एउटा बाध्यता अथवा सीमा के छ भने एउटा सानो समूहले सञ्चालन गरेको हुन्छ, साधन स्रोतहरू थोरै हुन्छ, 2-3 पत्रकारहरूको टिम त्यसमा हुन्छ। त्यसो हुँदाखेरि कतिपय एउटा लैङ्गिक समताको दृष्टिकोणले उहाँहरूले चाहँदा चाहँदै पनि त्यो सन्तुलन मिलाउनलाई अप्ठ्यारो परिरहेका व्यावहारिक चुनौतीहरू पनि नभएका होइनन्।
अबको छलफलमा चाहिँ हामी अब सम्बन्धित मिडियाका सम्पादकज्यूहरूबाटै सबै कुरा सुनौँ, उहाँहरूको के छ विचार यो रिपोर्टमा र उहाँहरूको समग्र मिडियाभित्रको महिला समावेशीकरणमा कस्तो स्थिति छ त्यो पनि उहाँहरूबाटै बुझौँ। यहाँ हुनुहुन्छ हाम्रो बुटवल टुडेका सम्पादक कृष्ण मल्लज्यू।
उपस्थिति चाहिँ महिलाको कम छ त्यो हामी स्वीकार गर्छौँ। त्यसपछि अघि आएको तथ्याङ्कबाट पनि हामीलाई केही चाहिँ सिकाइ चाहिँ भयो र यसले चाहिँ मलाई के सिकायो भन्दा म अब गइसकेपछि कि बाइलाइन र समाचारका कुरा चाहिँ के रहेछ त हाम्रो महिला पत्रकारको भनेर मैले हेर्न चाहिँ मलाई घचघच आयो यसले चाहिँ। त्यसपछि अर्को चाहिँ मेरो बुझाइ चाहिँ के लाग्यो भन्दा महिला पत्रकारहरूलाई उपस्थित गराइयो भने चाहिँ न्युज ब्यालेन्स हुन्छ भन्ने चाहिँ मैले सिकाए भएको छ मलाई।
त्यसै गरी कर्णाली प्रदेश दैलेखबाट प्रकाशित धमाका दैनिकका नवीन रिजालज्यू हुनुहुन्छ।
एक ठाउँको समाचार अर्को ठाउँको झाकम कर्णाली घटना घट्यो भने ल्याउन जान समाचार पऱ्यो भने 1000 खर्च गर्नुपर्थ्यो। त्यहाँ रोड पनि अहिले सबै ठाउँ त्यसको पहुँच पनि अझै पुगिसकेको छैन। त्यसरी अब यहीँबाट बुझ्नुहोस् कि महिला सहभागितादेखि धेरै कुराको यहीँ समस्या यहीँ अभाव यहीँ परिहाल्छ, यही कारणले पनि परिहाल्छ। र चेतनाको हिसाबले पनि धेरै न्यून महिलाहरूमा धेरै कमजोर चेतना शिक्षामा अब यो भएको ठाउँ हो त्यो। त्यसैले पनि अब त्यहाँ महिला सहभागितादेखि लिएर सबै कुरामा चाहे जति त्यति 2 हुनुहुन्छ धमाकामा गराउन चाहिँ अहिले गाह्रै पर्छ।
त्यसै गरी दिपक जङ साईजी हुनुहुन्छ हाम्रो अखबार दैनिकका संवाददाता सुर्खेतबाट।
न ढाँटेर भन्ने हो भने मार्केटिङ र अरू म्यानेजिङ बाहेक लेडिजहरू हामीसँग हुनुहुन्न न्युज रुममा, किन भन्दाखेरि पछिल्लो समय अलिअलि जो आउन खोज्नुहुन्छ नि उहाँहरूलाई सुरक्षा चुनौती, हामीले अघि कुरा गरेर सुरक्षा चुनौती निकै छ। अब बेलुकासम्म डेस्कको काम भ्याउन पऱ्यो, त्यसपछि फर्किन पऱ्यो, अबेर हुन्छ, अहिले त 7 पनि उज्यालो हुन्छ, कुनै समय त 6 नै 5 राति पर्ने खालको समय पनि हुन्छ। प्र्याक्टिकली रूपमा सिक्नुपर्ने, यो प्र्याक्टिकली रूपमा गर्नुपर्ने भएको हुनाले अब पर्फेक्ट भएर म सकिहाल्छु म गर्छु भन्ने खालले लेडिजहरू आउन सक्नुहुन्न, लेडिज जेन्ट्स कोही पनि आउन सक्नुहुन्न। अनि उहाँहरू चाहिँ त्यो डेस्कमा आइसकेपछि सिकेर गर्ने हो, सिक्नको लागि उहाँहरूलाई चाहिँ अन्तिम समयसम्म राख्नै पर्छ। अन्तिम समय राख्नाले त्यो सुरक्षा चुनौती हुन्छ। अब पुरुष साथीहरू त बस्नुहुन्छ मजाले, अन्तिम समयसम्म बस्नुहुन्छ, लेख्नुहुन्छ। अर्को कुरा स्रोतको कुरा आयो, जुन स्रोतको कुरा हाम्रोमा ठिक ठिकै थियो, त्यसमा के भएको छ भने पहिलाको तुलनामा चाहिँ स्रोत बढेकै हो महिला स्रोत। कसरी भने अहिले स्थानीय तहहरू संहितामा गएपछि अहिले स्थानीय तहहरू भने स्थानीय तहहरूमा पनि हाम्रो उपप्रमुखहरू हुनुहुन्छ। सुर्खेतको सन्दर्भमा एउटा इन्ट्रेस्ट इन्ट्रेस्टिङ के छ भने प्रमुखभन्दा पनि उपप्रमुखहरू रेस्पोन्सिबल हुनुहुन्छ कि अहिले प्रायःसो उत्तरदायी उहाँहरू हुनुहुन्छ कि जस्तो पत्रकारहरूले सोध्यो भने मेयर साहबहरूले अर्थात् अध्यक्षज्यूहरूले म अलिकति मिटिङमा छु सर अलिक पछि फोन गर्दै हुन्थ्यो नि है भनिदिनुहुन्छ उहाँहरूलाई उपप्रमुखज्यूहरूलाई सोध्यो भने के हो भनेर सोध्नु त भन्नुहुन्छ अनि ट्याक्कै कुरा गऱ्यो भने अनि उहाँले राम्रोसँग एन्सर दिनुहुन्छ आफूलाई जान थाहा भएको कि अनि त्यो भएर स्रोत बढाएको छ अनि अर्को कुरा के भइरहेको छ भने हाम्रो प्रदेशमा प्रदेशसभाभित्रका समितिहरूदेखि लिएर मन्त्रीसम्म महिला नै हुनुहुन्छ सरकारको प्रवक्ता समेत महिला हुनुहुन्छ सरकारको केही कुरा सोध्न पऱ्यो भने तपाईँले त्यहाँ छ महिनाको अध्ययन गर्नुभएको रहेछ नि त्यो अनुसार अब सरकारकै जुनसुकै कुरा भने सोध्न पऱ्यो भने उहाँलाई नै फोन गर्नुपर्ने हुन्छ अनि उहाँकै कुरा हुने हो कि अनि त्यो भएर महिलाको स्रोत बढेको हो
त्यसपछि हाम्रो नयाँ युगबोध दैनिकको म्यानेजिङ एडिटर हुनुहुन्छ लक्ष्मी आचार्य दाङबाट
युगबोधको हिसाबले कुरा गर्दा अहिले युगबोधको आफ्नो सहप्रकाशन छ समरेखा म्यागजिन भनेर बाई मन्थली निस्किन्छ त्यसमा लैङ्गिक दृष्टिकोण नै हो त्यो होल म्यागजिन हाम्रो के छ भने अब लिखितै त्यस्तो खालको लैङ्गिक निर्देशिका नीति बनाएरै गराएको त छैन मोटामोटी अन्डरस्ट्यान्डिङ र भन्ने चाहिँ कस्तो छ भने अलिकति जेन्डर सेन्सिटिभ त्यो वर्डहरूमा लेख्ने तरिकाहरूमा न्युज सोर्सहरूमा यो चाहिँ अधिकतम प्रयास गर्नका लागि प्रेरित गर्ने खालको काम चाहिँ भएको छ अब प्रायः जस्तो औपचारिक समाचारमा बाई लाइन लेख्ने जाँगर कसैले पनि नगर्ने अब मैले नै कति धेरै न्युजहरू लेखिरहेको हुन्छु फर्स्ट पेजमा पनि आइरहेको हुन्छ त बाई लाइन त्यति अब त्यो रहर नभए जस्तो अब अलि मिहिनेत गरिरहेको छ खोजिया छ भने अलि बाई लाइन लेख्न रमाइलो लाग्यो जस्तो होइन औपचारिक कार्यक्रममा गएर समाचार लेखेर ल्याएको छ भने त्यति धेरै अरूले पनि इगुना धेरै बाई लाइनमा पनि अलिकति खोजी टाइपकोमा चाहिँ बाई लाइन आइरहेको हुन्छ तर यो महिलाको छ बाइलाइन नराखिदिउँ अथवा यसको फलानाको छ बाइलाइन राखिदिउँ भन्ने हिसाबको यो एडिटिङ टिमको त्यस्तो चाहिँ केही पनि हुन्न अब रिपोर्टरले बाइलाइन लेख्न चाहिँ आइहाल्छ
र रेडियो स्वर्गद्वारी एफएमबाट सम्पादकज्यू हुनुहुन्छ वसुन्धरा गौतम उहाँ पनि दाङबाटै हुनुहुन्छ
महिला पत्रकारहरूको सहभागिता नै न्यून छ महिला सहभागिता न्यून भइसकेपछि महिलाका विषयवस्तुहरू पनि कम मात्रामा उठान गर्ने गरेको पाइएको छन् चाहे त्यो इलेक्ट्रोनिक मिडिया हो चाहे त्यो प्रिन्ट मिडिया हो त्यस्तो खालको अवस्था छ अर्को चाहिँ अब स्रोतका रूपमा अहिले पछिल्लो समयमा अब मेरो माथिको केन्द्रको मिडिया बिबिसीले पनि अब एउटा हामीले एउटा न्युज गर्दैछौँ एउटा स्टोरी गर्दैछौँ भने एउटा महिलाको बाइट हुनैपर्ने नभएदेखि त्यो स्टोरी नै फालिदिने नीति बनाएको छ अनि मैले पनि त्यसलाई चाहिँ आफ्नो लोकल लेभलको जुन मिडियामा काम गरिरहेको छु विगत 19 वर्षदेखि म एउटै मिडियामा निरन्तर रूपमा काम गरिरहेको छु त्यो मिडियामा पनि मैले त्यसलाई पनि पछ्याइरहेको छु भनौँ न हामी सङ्ख्याको हिसाबले अब न्युजमा काम गर्ने जम्मा 3 छौँ त्यसमा 2 महिला एकजना पुरुष सङ्ख्याको हिसाबले हामी थोरै पनि छौँ सकेसम्म रिपोर्टिङमा म आफै जान्छु होइन गइसकेपछि मैले महिलाको विषयवस्तुलाई चाहिँ अलिकति संवेदनशील भएर हेर्ने गरेको छु र महिलाका सवाललाई जस्तो हेडलाइन बनाउने बेलामा पनि महिलाको न्युजलाई कसरी हेडलाइनको रूपमा ल्याउन सकिन्छ भन्ने हिसाबले कार्यक्रममा बस्ने बेलादेखि नै मैले सोचिरहन्छु कसरी महिलाको विषयवस्तुलाई बाहिर ल्याउने र त्यसलाई कसरी चाहिँ हेडलाइनको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने एउटा संवेदनशीलताको हिसाबले म बसिरहन्छु र त्यही अनुसारको सामग्रीहरू पनि ल्याउने गरेको छु महिला हुँदैमा सबै थोक हुन्छ भन्ने त हुँदैन तर कतिको लैङ्गिक संवेदनशील छ भन्ने हिसाब चाहिँ प्रमुखताको रूपमा उठ्छ जस्तो मलाई लाग्छ अनि स्रोतका रूपमा पनि हामीले प्रयोग गर्न खोज्छौँ प्रयोग गर्न खोज्दा खोज्दै कहिले चाहिँ असफल भइन्छ के एउटा मैले स्टोरी बनाउनु थियो जस बाल विवाह गर्दाखेरि कस्तो खालको असर हुन्छ त बालबालिका प्लस महिलाको स्वास्थ्यमा भनेर अनि एकजना हाम्रो यहीँ डक्टर हुनुहुन्थ्यो महिला स्त्री रोग विशेषज्ञ उहाँलाई 4-5 फोन गरेँ उहाँले म यस्तो कार्यक्रममा छु म यस्तो छु उस्तो छु भनेर मलाई टारिराख्नु भयो अनि मलाई त्यो न्युज नगरी भएको छैन त्यसपछि म बाध्य भएर एकजना पुरुष डक्टरको चाहिँ बाइट लिनु परेछ कि मलाई
र सुन्दरञ्चल दैनिकका प्रकाशक तथा सम्पादक भावना जोशी कैलालीबाट
सबैभन्दा पहिला त हामीलाई समाचारमा सोर्स कसको राख्ने त्यो व्यक्ति छ कि छैन सम्बन्धित व्यक्ति त्यो कार्यालयमा त्यो महिला हाकिम छ कि छैन सूचना अधिकारी छ कि छैन उसले बोल्न सक्छ कि सक्दैन भन्ने कुराको अलिक कन्फ्युज हुन्छ अनि हामीलाई जति बेला के हुन्छ कि अब हामीलाई ठ्याक्कै न्युज बनाइराखेको हुन्छ न्युज बनाउँदाखेरि हामीलाई तुरुन्तै कोर्ट चाहिएको हुन्छ त्यति बेला त्यो विषयमा महिलाले बोल्न सक्नुहुने हो कि होइन कार्यालय प्रमुख नभएको अवस्थामा जस्तै जिल्ला प्रशासनको बारेमा जिल्लाको बारेमा केही लिँदाखेरि ठ्याक्क सिडिओलाई फोन गर्ने बित्तिकै समग्र सबै जिल्लाको बारेमा सरस्वती उहाँले रिपोर्ट दिनुहुन्छ र ठ्याक्कै पहिला प्रमुख जिल्ला अधिकारीको कोड आउँछ त्यसपछि अन्य अहिले मात्रै अलिकति भयो कि गाउँपालिका भए भएर नगरपालिका स्थानीय सरकार भएको कारणले प्रदेश सरकार भएको हुँदा कहिलेकाहीँ हाम्रो कृषिको विषयमा सोध्नु पर्दा बोल्नु के अरे केही बुझ्नु पर्दाखेरि हाम्रो कृषिमा महिला मन्त्री हुनुहुन्छ अनि वनमा हुनुहुन्छ सहकारी हेर्नुहुन्छ उहाँहरूलाई सोधेर हामी कोड पाउन सक्छौँ पहिलाको जस्तो स्थिति छैन अहिले चाहिँ सजिलो छ
र हिल टाइम्स डेलीबाट राधा फुलारा संवाददाता र यो हिल टाइम्स डेली डडेलधुराबाट प्रकाशित हुने पत्रिका हो
चुनौतीहरू छ जहाँ चुनौती छ त्यहाँ सम्भावना पनि छ अब अहिले चाहिँ धेरै पत्रिकाहरूले नेसनलले पनि त महिलालाई नै माग्छ नि त त्यो पनि अवसर पनि हो एउटा राम्रो गर्न सके पनि अवसर पनि छ फिल्डमा जानुपर्छ अबेरसम्म कामहरू गर्नुपर्छ अनि काम गरिसकेपछि अब विवाहित महिला घर परिवार आफैमा महिला भएर पनि काम गर्न अलि अप्ठ्यारो छ त्यो सबैलाई थाहै छ अब त्योमा धेरै ओकालत हामी कुराहरू गर्नुभन्दा पनि महिलाको क्षेत्रमा काम गरिसकेपछि त्यो चुनौतीहरूलाई चाहिँ अब चिर्दै हामी सबैले लाग्नुपर्छ भन्ने
त्यसपछि हुनुहुन्छ भुवन जोशी पश्चिम टुडे दैनिकका प्रकाशक एवं सम्पादक जुन धनगढीबाट प्रकाशित हुँदै आएको छ
हामीले महिला रिपोर्टरले काम गर्ने तर हामीले रोक्न खोजेको या त्यस्तो केही पनि छैन होइन हामीले कोसिस गरिरहेका छौँ महिला सहभागिता बढाउने पनि कोसिस गरिरहेका छौँ
त्यसै गरी हाम्रो कृष्ण वास्तोलाज्यू हुनुहुन्छ आदर्श समाज दैनिकका सम्पादक पोखराबाट प्रकाशित हुन्छ यो
दुःखसाथ भन्नुपर्छ आदर्श समाज दैनिकमा महिला संवाददाता छैन पहिले थिए तर महिला संवाददाता थिए उनीहरूले अवसर पाए पत्रिकाको व्यवस्थापन महिलाले हेर्नुहुन्छ हाम्रो व्यवस्थापकै महिला मलाई पुरुष र महिला पत्रकारको फरक छैन मलाई काम दिन सक्नु पऱ्यो महिला दिए पनि भयो पुरुषले दिए पनि भयो हामी व्यावसायिक पत्रकार अब व्यावसायिक रूपमा सञ्चालन गर्दैछौँ
र त्यसै गरी हाम्रो लोकवाणी दैनिक छ तनहुँबाट प्रकाशित हुने त्यहाँका हाम्रा सम्पादकज्यू हुनुहुन्छ आज प्रकाश चन्द्र भट्टराई
हाम्रो स्टाफ पनि कम छ पाँचजनामा फेरि हाम्रो बहुमत चाहिँ फेरि महिलाकै छ है म सम्पादक भइहालेँ अर्को एकजना भाइ हुनुहुन्छ सेटिङ पनि गर्ने र संवाददाता पनि उहाँलाई भूमिका दिएछ र अनि एकजना लेखा र दुईजना रिपोर्टर चाहिँ महिला नै हुनुहुन्छ अविवाहितहरूलाई राखियो भने अब बिहा गरेर कुन जिल्ला पर्नुहुन्छ कता पर्नुहुन्छ त्यो उहाँहरू छोड्नुहुन्छ टिकाइ राख्नलाई गाह्रो विवाहित महिलाहरूलाई खोजेर ल्यायो अघि अब बेलुकासम्म हामी त पत्रिका फाइनल गर्दा राति 10-11 बस्नुपर्छ अनि अब त उहाँहरूलाई अन्तिमसम्म राखेर पनि गाह्रो हुने 5 बजी उहाँहरूलाई बिदा दिनपर्छ अनि कलेज पढ्ने साथीहरू महिलाहरू अब 12 बजी आउनुहुन्छ कलेज गरेर आएर खानासारा गरेर खानासारा घरधन्दा गराउँदाखेरि 12 बज्छ 4-5 बजी नै बिदा दिनुपर्दाखेरि अलिकति उहाँहरूलाई अपेक्षा अनुसारको पारिश्रमिक दिन पनि हामीलाई गाह्रो कि समय अनुसारकै अब 3 घन्टा समयलाई अब न्यूनतमको कुराहरू आइरहेको छ त्यो सबै गाह्रो हुँदो रहेछ प्राविधिक कुराहरूले पनि त्यसलाई समस्या परेछ
र हिल टाइम्स दैनिककै सम्पादकज्यू हुनुहुन्छ छत्र साउद डडेलधुराबाट
हामीले दैनिक पत्रिका सुरु गऱ्यौँ दैनिक पत्रिका सुरु गर्दाखेरि अब त्यहाँ मान्छे नभेटिने कि जस्तो पत्रकारै हुन नहुने मान्छेहरू डराउने त्यहाँ लेख्नलाई प्रेरणा गर्दा गर्दै पनि नहुने पुरुषलाई मात्रै होइन महिलालाई पनि विशेष फोकस गरिसकेपछि अलिअलि मैले जस्तो 10 पुरुष आयो भने 2 महिला सहभागी हुने ट्रेनिङमा पनि त्यस्तो अवस्था थियो त्यसरी सहभागी हुँदा अलिअलि जस्तो अब दैनिक पत्रिकामा भइसकेपछि अलिअलि महिलाहरू जोडिन थाल्नुभयो फेरि अब कस्तो भने अलिकति एक्टिभ भयो भने अघि कुरा आइरहेको थियो भने विभिन्न एनजिओ आइएनजिओमा गइहाल्ने अब जस्तो डोनला जिल्ला भने आइएनजिओ त्यतिखेर भरपुर आइएनजिओहरूको त्यहाँ माग महिलाहरू अलिअलि अब मिडियामा भने फरवर्डमा भने अलिकति बुझ्ने त्यो आइएनजिओले ट्याक्कै लिइहाल्ने जस्तो हामी अब त्यति पारिश्रमिक दिन नसक्ने अवस्था
त्यसै गरी मालिका पोस्टका सम्पादक खगेन्द्र भट्टराई हुनुहुन्छ हामीसँग यहाँ कालीकोटबाट आउनुभएको छ उहाँ
यसमा हाम्रो समस्या के हो भने हामीसँग काम गर्ने जो मान्छे हुनुहुन्छ हामीसँग मात्रै निर्भर रहन सक्नुहुने अवस्था छैन नढाँटिकन भन्दाखेरि कोही राष्ट्रिय मिडियामा काम गर्नुहुन्छ कोही सुर्खेतसम्मको मिडियामा काम गर्नुहुन्छ कोही अनलाइनमा काम गर्नुहुन्छ कोही कहीँ गर्नुहुन्छ अनि त्यो दुई ठाउँमा बाइलाइन हाल्न सक्दाखेरि उहाँहरूलाई समस्या पर्छ भन्ने ढङ्गले लगभग त्यो बाइलाइनको समस्या एकदमै अप्ठ्यारो छ अर्को कुरा हाम्रो सम्पादक हुनुहुन्छ उहाँले पेसाले अर्को टिचिङ पनि गर्नुहुन्छ त्यसैले उहाँले कहिलेकाहीँ त्यो न्युज लेख्यो भने पनि एकदम कम हुन्छ लेख्दै गर्दाखेरि पनि अब बाइलाइन नहालौँ यो फेरि भोलि अरू कसले केही भनिदिने हो कि व्यवस्थापन समितिले कोही केही क्वेसन उठाइदिन्छ कि अरू कसले केही भनिदिन्छ कि भन्ने समस्या छ यो बाइलाइनको उसमा अरू न्युज सोर्सको कुराहरूमा मलाई एउटा अस्ति भर्खरैको भगाई मात्रै पनि के हो भने हामीलाई सोर्स भए पनि कहिलेकाहीँ काम नलाग्दा हुँदो रहेछन् कि हुम्लाको ताजाकोटमा अस्ति भर्खरै एउटा त्यो अज्ञात रोग लाग्यो भन्ने कुरा आयो कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा हेर्ने एकजना महिला हुनुहुँदो रहेछ महामारी नियन्त्रण शाखामा महिला हुनुहुँदो रहेछ मलाई त्यो स्वास्थ्य महाशाखाको सरले उहाँसँग कुरा गरौँ त्यहाँ जाने स्वास्थ्य कर्मी खटिने को डक्टरहरू जानुभयो औषधि कसरी जानु लिनुभयो अनि केमा जानुभयो भनेर उहाँको नम्बर दिनुभयो कि तर उहाँ उहाँलाई फोन गर्दाखेरि एकैछिन सर भन्नुभयो, पछि उहाँलाई अर्को नम्बर दिनुभयो, तर त्यो नम्बर गर्दाखेरि फेरि पुरुषको नम्बर परेछ। कहिलेकाहीँ हामीलाई सोर्स पनि महिला सोर्सहरूले पनि आफूले त्यसरी ल सूचना नदिदिँदाखेरि यी समस्याहरू आउँदो रहेछन् भन्ने भयो। अर्को कुरा अहिले कर्णाली प्रदेशलाई बोलाऊ आउनुपर्ने हो, जस्तै तपाईँको एकजना महिला सिडिओ पनि हुनुहुन्छ, सिडिओभन्दा ठुलो सोर्स अन्त हुन्थेन जिल्लामा, अलि यी कुराहरूले गर्दाखेरि सोर्सको उसमा महिला सहभागिता बढ्ने सम्भावना हो, तर बढिसकेका छैन।
र दाङबाटै प्रकाशित हुने गोरक्ष दैनिकका प्रकाशक हुनुहुन्छ सुलोचना गौतम।
15 जनामा चाहिँ 10 जना पुरुष 5 जना महिला चाहिँ हाम्रो पत्रिकामा छौँ। र महिलाका विषयहरू महिलाका इस्युहरू त धेरै आउँछन्, बाइलाइन चाहिँ हाम्रो पत्रिकामा अब कहिले कसो उही मैले लेखेपछि आउने हो, नत्र चाहिँ त्यति खासै पर्दैनन्। शाखाबाट आउने न्युजमा चाहिँ बाइलाइन हामीले चाहिँ हालेकै हुन्छौँ। समाचार बनाउने बेलामा पनि कोडको हिसाबले चाहिँ महिला कोड चाहिँ हामीले अत्याधिक प्रयोग गरिराखेका हुन्छौँ, महिलालाई चाहिँ प्राथमिकता दिइराखेकै हुन्छ। महिलाको समाचार बाइलाइन चाहिँ थोरै आए पनि हामी महिलाको हिसाबले चाहिँ हामी सबै व्यवस्थित रूपमा चाहिँ अहिले सञ्चालन गरिराखेको छ। अकाउन्टमा महिला, मार्केटिङमा महिला, व्यवस्थापनमा महिला, महिला रिपोर्टर, प्रकाशकै महिला भएको हुनाले चाहिँ व्यवस्थितै छ भन्ने मलाई लाग्छ। त्यो अरूले पनि हेर्ने कुरा हो बाहिरबाट।
आजको यस छलफललाई अधिवक्ता राममाया लामिछानेज्यू जेनरल एक्सपर्ट पनि हुनुहुन्छ, उहाँले पनि सुनिरहनु भएको छ। र यस कार्यक्रममा उहाँको अब्जर्भेसन कस्तो रह्यो र के यस कार्यक्रम सम्बन्धी प्रतिक्रिया उहाँले पनि दिनुहुँदैछ, उहाँलाई सुनौ।
सबैभन्दा पहिला त तपाईँहरूलाई धेरै धेरै धन्यवाद, सहभागी हुनुभयो। त्यो सहभागिताबाट 2-3 कुराहरू चाहिँ इम्पोर्टेन्ट रूपमा उठेको हामीले पाएका छौँ। वुमेनहरूको समस्याको बारेमा हामीले छलफल गऱ्यौँ, किन रिपोर्टिङमा सोर्समा र बाइलाइनमा आउन सकेनन् पत्रकार महिलाहरू भन्ने हेर्दाखेरि, इकोनोमिक सोसियल कल्चरल ब्यारियरहरूलाई हामीले देखेका थियौँ भन्ने कुरा तपाईँहरूले देखेका छौँ भोगेका छौँ भन्ने कुरा चाहिँ तपाईँहरूले सेयरिङ गर्नुभयो। त्यो भित्र ल्याउनको लागि त्यति हुँदाहुँदै पनि ड्युटी अफ द मिडिया हाउस अथवा रिपोर्टरको ड्युटी चाहिँ सिर्जना भएको छ भन्ने लाग्छ। र तपाईँहरू जो जो रिपोर्टिङमा बस्नुभएको छ, मिडिया हाउस चलाउनु भएको छ, मलाई लाग्छ यो छलफलबाट तपाईँहरूले त्योप्रति कन्सियस हुनुभएको कुरा चाहिँ जाहेर गर्नुभएको छ। यो सबैभन्दा राम्रो विषय पनि हो। तलको तहको वुमेनको इम्पावरमेन्ट कसरी गर्ने र इस्यु वुमेनको इस्युलाई कसरी बाहिर ल्याउने भन्ने सन्दर्भमा एउटा अवसरको बारेमा पनि हामीले छलफल गऱ्यौँ। मलाई लाग्छ त्यो अवसरलाई हामीले राम्रोसँग प्रयोग गर्छौँ भन्ने कुरा चाहिँ आएको छ यो आजको छलफलबाट पनि। स्थानीय तहमा 40%भन्दा बढी महिलाको सहभागिता जुन हामीले पाएका छौँ, त्यो सहभागितालाई हामीले उहाँहरू चाहिँ एकदमै इम्पोर्टेन्ट सोर्स हो वुमेनहरूको इस्युमा, र उहाँहरूसँगको कनेक्सनमा रहेर हामीले चाहिँ बढी स्थानीय स्तरको महिलासँग सम्बन्धित सरोकारहरू बाहिर ल्याउन सक्छौँ। मिडियामा महिला पत्रकारहरूको अभिवृद्धिको आधार पनि बाइलाइनमा त्यो कुरोहरूलाई हामीले जोड्न सक्छौँ भन्ने लाग्छ। वुमेन इम्पावरमेन्ट भयो भने राज्यको हरेक निकायमा महिलाको मेन स्ट्रिमिङ हुन्छ। त्यो मेन स्ट्रिमिङको अवस्था भनेको उनीहरूको इम्पावरमेन्टका सँगसँगै उनीहरूलाई जिम्मेवार बनाएर कार्य विभाजन महिला र पुरुषको बिचमा बराबर ल्याउन सकिन्छ भन्ने थिम हो, जसलाई हामीले पत्रकारहरूलाई माध्यम बनाएका छौँ भन्ने बारेमा हजुरहरूको अन्डरस्ट्यान्डिङ रहेको कुरा पनि यहाँ मैले उदाहरणको रूपमा भन्न चाहन्छु। एउटा स्किलफुल ट्रेन भएको व्यक्ति छ भने उसले चाहिँ इस्युलाई रेज गर्ने तरिका चाहिँ फरक हुन्छ, उठाउने तरिका नि फरक हुन्छ। उठाउने तरिका फरक हुनुको अर्थ, सही हुनुको अर्थ के हो त भन्दा समाधान गर्ने सजिलो हुन्छ। सोर्सको आइडेन्टिफाई गरेर हामी पत्रकारहरूले पनि काम गर्नुपर्ने हो कि, जसले गर्दा तथ्य चाहिँ मिस हुँदैन र सही तथ्य पनि आउन सक्छ भन्ने लाग्छ। त्यस्तै गरी हामीले वेलफेयर एप्रोच र राइट बेस एप्रोचको बारेमा पनि फ्लोरमा छलफल गऱ्यौँ। पत्रकारलाई पनि विचार, पत्रकार र कम्युनिटीमा बसेको रहेका वुमेनका सवालहरू व्यक्त गर्ने सन्दर्भमा पनि उनीहरूले व्यक्त गर्न सक्दैन भनेर वेलफेयर एप्रोचको नजरबाट हेरिरहेका छौँ। अब हामीले राइट बेस एप्रोचमा यसलाई कन्भर्ट गर्नको लागि अथवा वुमेनको इस्यु बाहिर आउनै पर्छ भन्ने कुरालाई सोचेर काम गर्ने हो भने हामी पत्रकारहरूले उहाँहरूलाई बोल्न सक्ने बनाउन आवश्यक छ। त्यसको लागि हामी कति संवेदनशील हुन सक्छौँ र उहाँहरूसँग कति नजिक हुन सक्छौँ, उहाँहरूसँग सोर्स छ भन्ने कुरा हामी कति जानकारी राख्छौँ र त्यो निकाल्ने सिप हामीसँग के छ भन्ने बारेमा हामी पनि लाग्नुपर्छ भन्ने कुरा जुन तपाईँहरूले छलफलबाट ल्याउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र अबको इस्युमा यही तरिकाले आउँछ भने हामी आशा गर्न पनि सक्छौँ। गभर्मेन्टका पोलिसीहरूले 33% महिलाको सहभागिता भनिरहेको छ। स्थानीय निकायमा
41-42 पुगिसकेको छ भने राज्यका कतिपय अङ्गहरूमा चाहिँ 50% महिलाको सहभागिताको उठिसकेको संविधानले व्यवस्था गरिसकेको अवस्थामा मिडिया हाउस सञ्चालकहरूले अथवा रिपोर्टिङमा बस्नेहरूले बायलाइन र फिजिकल उपस्थितिको साथसाथै बायलाइन र सोर्सहरूमा पनि महिलाहरूलाई बढाउने कुरामा जुन तपाईँहरूले ध्यान दिन्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ, त्यो व्यक्त गरेको प्रतिबद्धता अनुसार तपाईँहरूले कहाँ आफ्नो कार्यक्षेत्रमा काम गर्न सफल हुनुहोस्, त्यो वातावरण सिर्जना होस् र हरेक काम गर्ने बेलामा आजको डिस्कसनले हजुरहरूलाई मनमा झसङ्ग गरिरहोस् र यो तर्फ लाग्न अभिप्रेरित गरोस्।
नानु माया खड्गाजीले दाङमा मे 27, 2019 कार्यक्रम गर्नुभएको थियो, त्यो कार्यक्रममा धेरै सम्पादकहरू छलफलमा उपस्थित हुनुहुन्थ्यो, छलफलमा हामीले सम्पादकका धेरै कुराहरू पनि सुन्यौँ, सँगसँगै नानु माया खड्गाजीले गर्नुभएको अनुगमनका प्रतिवेदनका केही कुराहरू पनि हामीले सुन्यौँ। त्यस्तै गरेर तारानाथ दाहालजीले जुन विचार र जुन कामको लागि यो मिसन चाहिँ अगाडि बढाइएको छ त्यसको बारेमा पनि हामीलाई भन्नुभयो। ताराजी, हामीले यो काम चाहिँ किन गर्नुपर्ने रहेछ?
यहाँले सहजी भर्खरै सुन्नुभयो नि, हामीले जुन सम्पादकहरूसँग इन्टरफेस आयोजना गऱ्यौँ, हामीले अनुगमन गरेर एउटा प्राज्ञिक हिसाबले तथ्याङ्कहरू निकाल्ने मात्रै काम गर्दैनौँ, हाम्रो एउटा चाहिँ तथ्याङ्क बाहिर लिएर आएर खास नेपाली पत्रकारितामा लैङ्गिक दृष्टिकोणबाट सहभागिताको अवस्था कस्तो छ र महिलाहरूको आवाज कुन रूपमा प्रतिनिधित्व गरिरहेको छ नेपाली पत्रकारिताले भन्ने कुराको प्रमाणहरू त यसबाट हाम्रो अध्ययन टोलीले निकाली नै रहेको थियो। ती कुराहरूलाई हामीले सेयरिङ गऱ्यौँ सम्पादकहरूबाट, सेयरिङ मात्रै गरेनौँ, सम्पादकहरूका आफ्ना व्यावहारिक कठिनाइहरू र विचारहरू पनि यो आज हामीले यहाँ सुन्यौँ। यो सबै गर्नुको एउटा उद्देश्य के हो भनेदेखि यसले परिवर्तन ल्याओस् र नेपाली पत्रकारितामा महिला पत्रकारहरूको संख्या बढ्दै जाओस्, महिला पत्रकारहरूको संख्या बढ्ने मात्र होइन महिला पत्रकारहरूको सक्रिय पत्रकारको भूमिका पनि देखिन सकोस्, महत्त्वपूर्ण विषयवस्तुहरूमा उहाँहरू लेख्नलाई प्रेरित हुनुहोस् र उहाँहरूले चुनौतीपूर्ण रिपोर्टिङ गर्न मौका पाउनुहोस् र त्यो कुरा सञ्चार माध्यममा झल्कियोस् बाइलाइनको रूपमा भन्ने पनि यो अध्ययनको उद्देश्य हो भनेदेखि लैङ्गिक कन्टेन्ट मोनिटरिङको जुन हाम्रो अभियान छ यो अभियानलाई एउटा सकारात्मक र सार्थक दिशा दिइरहेको छ जस्तो मलाई लाग्यो। तपाईँलाई कस्तो लाग्यो सहजी?
अवश्य पनि महिलाहरूले जुन किसिमका अप्ठ्यारा र जुन किसिमका चुनौतीका बावजुद पनि आफ्नो नाम बायलाइनमा प्रकाशित भएको अहिले बिस्तारै देख्न र सुन्न पाइएको छ, त्यस्तै गरेर महिलाहरूको उपस्थिति पत्रकारिता क्षेत्रमा बढ्दै गएको छ, त्यस्तै लैङ्गिक दृष्टिकोणले सेन्सिटिभ न्युजहरू बाहिर निस्केको छ, त्यो चाहिँ सकारात्मक नै छ। नानुजी, तपाईँले दाङको घोराईमा गएर जुन यो छलफल कार्यक्रम गर्नुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद र हामीले त्यो रिपोर्टलाई पनि हामीले यो हाम्रो आजको पडकास्टमा सँगै राखेर ताराजीको अभिव्यक्तिसहित श्रोतासम्म पुर्याउन पाइयो। आजको पडकास्टबाट हामी तिनजना तारनाथ दाहाल, नानुमाया खड्गा र सहजमान श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्ते।
नमस्ते।